अतिथि देवो भव।
नमस्कार, कार्यक्रम अतिथि देवो भवमा तपाईलाई हार्दिक स्वागत छ। म प्रेम छेत्री।
अतिथि देवो भव
कार्यक्रम अतिथि देवो भव तपाईँ सुने जितिन्छ विजय एफएम 101.6 हरेक दिन यसै समयमा सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी एकजना व्यक्तिसँग अन्तरङ्ग कुराकानी गर्ने गर्छौँ। कार्यक्रम अतिथि देवो भवका लागि आजका हाम्रा अतिथि हुनुहुन्छ सुनोल 11 भूमै निवासी चुडामणि पाण्डे। उहाँको वैदेशिक यात्रा, यहाँ गरेका सङ्घर्ष लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गर्नेछौँ।
अहिले तत्काल चाहिँ मेरो बुवाको चाहिँ निधन भयो, थियो त्यही भएर आकस्मिक चाहिँ म चाहिँ घर आएको, अहिले छुट्टीको लागि आएको सर। अहिले लगभग 3 महिना भयो, फेरि जानको लागि तयार भएर बसिरहेको छु।
यो वैदेशिक यात्रा भन्दा म सुरुमा तपाईँको बाल्यकालतर्फ फर्कन चाहन्छु।
हजुर,
यहाँको जन्म चाहिँ
कुल्मी हर्मिचौर वार्ड नम्बर 1 देउराली भन्ने ठाउँमा मेरो जन्म भएको सर। पहाडबाट त्यसपछि अब दाईहरू चाहिँ त्यतिखेर भारतमा चाहिँ जागिर गर्नुहुन्थ्यो, अनि त्यसपछि दाईहरू लगायत बुवाले पनि त्यहाँको हल्का हल्का जग्गा जमिन पनि बेचेर, अनि त्यसपछि अलिकति दाईहरूको पनि सहयोगमा त्यहाँ गएर बसौँ भन्ने निर्णय गरेर हामी त्यहाँ चाहिँ छोडियो। त्यसपछि हामी बेसीमा आएर बस्यौँ। बेसीमा बस्दा पनि हामी चाहिँ सानैमा हामी भाडामा बस्नु पऱ्यो, जबकि हाम्रो जग्गा यहाँ छँदा छँदै पनि हामी त्यो गाउँलाई छोड्न नसकेर हामी चाहिँ लगभग 6-7 महिना जति हामी लगभग भाडामा पनि बस्नु पऱ्यो। त्यसपछि चाहिँ हाम्रो म चाहिँ विदेश गएँ, त्यसपछि दाईले चाहिँ आएर अनि घर बनाउनु भएको।
बाल्यकाल चाहिँ यहाँको सबै गुल्मीमै बित्यो?
हजुर, मेरो बाल्यकाल गुल्मीमै बित्यो सर। अध्ययन मैले एसएलसी पास चाहिँ मैले त्यहीँ गुल्मी हर्मिचौरबाटै गरेँ। त्यसपछि मैले प्लस टूतर्फ मैले चाहिँ 11-12 क्लास मैले मिर्मी बहुमुखी क्याम्पस सेङ्जामा गरेँ। प्लस टू नगर्दै म चाहिँ विदेश गएको सर। त्यो उहाँहरू आउने बखतमा म विदेशमा थिएँ।
आउनुभन्दा पूर्व नै
म विदेशमा थिएँ, म साउदी थिएँ सर त्यति। हजुर, पटक पटक विभिन्न देश गरी म चाहिँ 4 देश गएँ।
सुरुवातमा
म दुबई गएँ, 65-63 सालतिरको कुरा हो। त्यसपछि आएर लगभग तपाईँको 1 वर्ष जति ग्याप भयो। त्यसपछि फेरि म मालदिप्सको माले भन्ने ठाउँमा गएर सर्भिस गरेँ। त्यसपछि फेरि घर आएँ। घर आइसकेपछि पनि अब विविध समस्या त हुन्छ नि सर। फेरि चाहिँ म चाहिँ सउदी गएँ। सउदी गएर अनि त्यसपछि 3 वर्ष लगभग तपाईँको 2.5 वर्ष जति बसोबास गरिसकेपछि फेरि म चाहिँ घर आएँ। अनि घर आइसकेपछि लगभग एक वर्षको चाहिँ ग्याप भयो, अनि त्यसबिचमा मैले विवाह पनि गरेँ।
अहिले कतार?
हजुर, अहिले कतार सर।
सबै ठाउँमा काम के सन्तोषजनक थिएन अनि देशै चेन्ज गर्नुभयो?
सन्तोषजनक भन्दा पनि सर, जे कामको लागि पनि हामीले एउटा सानो काम, एउटा चाहिँ रुपियाँदेखि अथवा एउटा पैसादेखि 1000 अथवा 1000 देखि 1 लाखसम्म पुग्नलाई सबभन्दा मेन कुरो स्थिरता चाहिन्छ। जस्तो सुकै होस्, नम्बर वान त स्थिरता चाहिन्छ। अब स्थिरतामा पनि कस्तो हुन्छ भने, अब भन्छन् नि संस्कृतमा तपाईँको कर्मण्डे बाधिका रस्ते मा फले सु कदाचन भन्छन् होइन। आफूले कर्म गर्नुपर्छ, फलको आशा राख्नु हुँदैन भन्ने जुन किसिमको जुन भनाइ छ, अब त्यो अनुसार त कुनै ठाउँमा चाहिँ सुइटेबल हुन्छ, कुनै ठाउँमा हुँदैन। त्यो हुँदा म हिजो 20,000 तलबमा गएको मान्छे, अब फेरि 20,000 मेरो चाहिँ पारिवारिक चाहिँ परिवार चलाएर मैले खर्च चलाउन सक्छु कि सक्दिनँ भन्ने आफूले सोचेर, अनि फेरि अर्को ठाउँमा गए यसभन्दा माथि केही हुँदै हुन्छ कि भन्ने सोचले मात्रै देश परिवर्तन गर्छ।
यो देश परिवर्तन गर्नुको कारण तपाईँको असन्तोष होइन कि, त्यहाँ
अवसर थियो। हजुर, अवसरको खोजीमा।
कुन देश सजिलो लाग्यो?
सजिलो अन्तिममा गएर, सजिलो त कहीँ पनि छैन सर, परदेश भन्नु नै।
के अप्ठ्यारो थियो?
परदेशमा सबभन्दा मेन कुरो त सर, हाम्रो सबभन्दा हामी नेपालीहरू, हामी एकदम मेहनती लगायत हामी एकदम अनुशासित नेपालीहरू, हामी जहाँ गए पनि काम गरेर हामी काम गरेर अगाडि बढ्ने मान्छे, र त्यो ठाउँमा परदेशमा
आजभोलि त फटा भइसक्यो भन्ने कुरा आइराख्छ।
यस्तो हुन्छ सर, त्यो त व्यक्तिमा फरक भर पर्छ, तर कुनै पनि मान्छे चाहिँ
पहिला पहिला नेपालीहरूलाई जति धेरै विदेशीहरूले विश्वास गर्थे त्यो विश्वास बिस्तारै गुमाउँदै गइरहेछन् पनि भन्छन्।
हजुर, त्यो कतिपय अब त्यसलाई चाहिँ हामीले पुरै एज होल नेपालीको रूपमा नलिएर एउटा व्यक्तिगत रूपमा लियौँ होइन। कुनै पनि मान्छेले आफ्नो देशको कसैले कसैलाई पिट्यो अथवा झगडा गर्यो, केही गर्यो भने म नेपाली हौँ तँसँग झगडा गर्न आएको हौँ भनेर कसैले पनि नेसनालिटीले गर्दैन। त्यो एउटा कस्तो एउटा चाहिँ चामलमा 2-4 धानको बिहा मिसे जस्तो है। तर हामी नेपाली खराब भनेर विश्वमा त्यति चिनिएका छैनौँ र चिन्न पनि नपरोस् भविष्यमा।
मैले सर यो विदेश यात्राको सुख दुःखका कुरा गरौँ न, यहाँको जीवनमा बढी के आयो, सुख या दुःख?
दुःख सबभन्दा दुःखको कुरा त सर आफ्नो देश, आफ्नो यहाँको दाजुभाइ, इष्टमित्र, बुवा आमा, आफ्नो श्रीमती, आफ्नो छोरा छोरी लगायत आफ्नो सबै सबैलाई छोडेर जानु पर्यो। अब त्यसबिचमा पनि सर हाम्रो अब विदेशमा भनेको टाइम टेबल हुन्छ, टाइममा काम गर्नुपर्ने हुन्छ, उनीहरूले भनेको टाइमभन्दा एक मिनट बढी गयो भने पनि त्यसबाट सेलरी डिडक्सन लगायत अब धेरै पनिसमेन्टहरू हुन्छन्, त्यो सहनु पर्ने हुन्छ। अब कस्तो उहाँ गइसकेपछि कस्तो हुन्छ भने सर, अब मैले काम छोडौँ, घरमा चाहिँ ऋण अथवा विविध समस्या भएको हुन्छ, काम गरौँ मलाई गर्न चाहिँ तनाव भइरहेको हुन्छ, त्यस्तोमा चाहिँ हामी नेपालीहरू त्यहाँ भएको लगभग मेरो मूल्याङ्कनको हिसाबमा लगभग तपाईँको 70-80% नेपालीहरू त्यसरी नै विदेशमा हामीले चाहिँ जिन्दगी बिताइरहेको छौँ। खाडीमा
तनावमा बढी हुन्छ
नेपाली, खाडीमा तनावमा दुःख बढी हुन्छ सर, खाडीमा दुःख हुन्छ। जस्तो मान्छेहरूले यहाँ अब नेपालमा घडेरी किनेको, घर बनाएको, विविध चाहिँ प्रोपर्टी जोडेको देख्दाखेरि मान्छेहरूले सोच्छन् कि यसको नोकरी राम्रो छ, यसले राम्रो कमाइरहेछ भन्ने सोच्छन् होइन। तर उहाँको पीडा जुन नेपालीले भोगिरहेछ त्यो पीडा आफ्नै ठाउँमा हुन्छ सर। अब बिहानदेखि साँझसम्म अब कम्पनी अनुसार पनि हुन्छ, कतिपय मान्छेहरूले चाहिँ 2-4 घन्टा काम गरेर पनि उनीहरू चाहिँ कोठामा आएर खाना बनाएर अनि आफ्नो चाहिँ आनन्द लिएका पनि हुन्छन्। तर लगभग प्रायः जसो नेपालीहरूलाई छैन सर, हामीले 10 घन्टादेखि 12 घन्टा ड्युटी गर्नुपर्छ, त्यो अनिवार्य नै हुन्छ सर।
तर तपाईँ अहिले बिदामा फर्किनुभयो,
हजुर,
यो बिदामा फर्किनुको कारण भनेको चाहिँ तपाईँ त्यहाँ सफल हुनुहुन्छ?
हजुर, त्यस यसको कारण म चाहिँ अहिले सफल छु,
अहिले सफल छु।
हजुर हजुर,
के गर्नुहुन्छ खासमा
कतामा? म चाहिँ सर सुरुमा म त्यहाँ प्रवेश गर्दाखेरि एउटा कम्पनीको एज अ कार रेन्टल सेल्सम्यान मा चाहिँ म छिरेको हो। त्यसपछि त्यहाँको अब जस्तो अरबी मान्छेहरू, म चाहिँ अलिअलि अरबी चाहिँ उहाँ साउदीमा नै सिकिसकेको हुँदा अनि मलाई अरबी बोल्न अलिक सजिलो भयो। अब उहाँको मान्छेहरूले जस्तो हामीले उनीहरूले चाहिँ सेतो कलरलाई यो रातो हो भने पनि हामीले होइन नि यो सेतो हो भने पनि त्यसमा चाहिँ हामीले चाहिँ जिद्दी गर्न चाहिँ हामीले सकिँदैन, त्यस्तो खाले चाहिँ उनीहरूको चाहिँ मनोबल तिनीहरूको त्यस्तो हुन्छ।
नेपालीलाई हेर्ने सोचाइ नै फरक छ,
फरक छ कतिपयको, अझ सबैको त भन्न सकिन्न सर होइन। कतिपय अरबीहरू यस्तो हुन्छन् कि बहादुर बहादुर भनेर नेपालीहरूको कति प्रशंसा गरेका हुन्छन्, तर अरबीहरूसँग फेस गरेर, उनीहरूसँग डाइरेक्ट डेली उनीहरूसँग फेस गरेर त्यो खाडी मुलुकमा काम गर्न सक्ने नेपाली भनेको बहादुर नै हो सर, हामी चाहिँ साँच्चीकै बहादुर नै हौँ।
कसरी मनाउन सक्नुभयो उनीहरूलाई अनि उनीहरूको विश्वास जितिराख्नु भएको छ?
विश्वास जित्न सबभन्दा मेन कुरा, हामी नेपालीहरू इमान्दार, हामी काम गर्नमा सक्षम, उनीहरूले हामीलाई
दासी भयो भन्ने जस्तो लाग्दैन?
दासी त दासीको अनुभव त हुन्छ सर, अब दासी त अब हामी के गर्ने सर, अब देशको अवस्था नै
दासी बन्नै गएको,
बन्न नै गएको। हामीले जब मेन पावरमा, हामीले जब भिसा आयो, तेरो भिसा आयो भनेर जब मेन पावरबाट फोन गर्छ, त्यसपछि मलाई यति कुरा चाहिँ मलाई गर्व लाग्छ कि अँ मैले त एप्लाई गरेको 3 महिना भयो थियो, 3 महिना मेरो भिसा झरिसक्यो भनेर म खुसी हुन्छु। तर म दासी बन्न जाँदैछु, म अर्काको देशमा जानियो भन्ने सुरुमा जुन नेपाली पनि जान्छ त्यसले चाहिँ त्यो कन्सेप्ट लिएर विदेश गएको हुँदैन।
सेल्सम्यानमा सुरुमा छिरेको भन्नुभयो, के काम गर्नु पर्थ्यो सेल्समा पनि?
सेल्सम्यानमा कार रेन्टल सेल्स भनेको हामीले गाडीहरू रेन्टमा दिन्थ्यौँ, त्यो रेन्ट दिने चाहिँ गाडीहरू रेन्टमा दिनेमा जस्तो कस्टमरहरूलाई हामीले एट्र्याक्टिभ गर्ने, गाडीको चाहिँ एडभर्टाइजमेन्ट गर्ने, अनि मार्केटमा अरू चाहिँ गाडीहरू चाहिँ अरू कम्पनीहरूमा चाहिँ गाडीको प्राइस कस्तो छ, रेन्टल कस्तो छ, त्यो अनुसार अलिकति कम गरेर हुन्छ कि के गरेर हुन्छ, सुपरभाइजरसँग डिस्कस गरेर अनि हामीले प्राइस कम गर्ने, कस्टमरलाई फेसिलिटी दिने।
कुन कम्पनीमा?
कम्पनी कन्ट्री रेन्ट कार भन्ने कम्पनीमा।
अहिले यो कम्पनीमा यहाँको पोजिसन चाहिँ?
म अहिलेको चाहिँ त्यहाँको सुपरभाइजर, जेनरल सुपरभाइजर हो म त्यहाँको। पोजिसन पाउनुमा सबभन्दा ठुलो त म नेपाली हुँ भनेर नै मलाई गर्व लाग्छ, सायद म अरू नेसनालिटी भएको भए पनि म पाउँथिनँ होला। हामी मेन कुरो, हामी इमान्दार नेपाली, हामीले कतिपय दिनमा 12 घन्टा 14 घन्टा हामी आफै पनि काम गऱ्यौँ कम्पनीले, जबकि तिमीहरू रुममा जाऊ भन्दा पनि हामीले 1-2 घन्टा बढी काम गरेर पनि उनीहरूलाई चाहिँ हामी देखायौँ कि हामी यस्तो गर्न सक्षम रहेछौँ भन्ने उनीहरूले चाहिँ प्रुफ पाए। र त्यस्तो मान्छे अरबीहरूलाई पनि हामीले मन जितेर उनीहरूको अगाडि सक्षम हुन सकियो। जबकि म सुरुमा जाँदाखेरि कम्पनीमा 300 गाडी थिए, अहिले मेरै प्रयासले, मेरै हातबाट मैले नै त्यहाँको चाहिँ ह्यान्डलिङ गरिसकेपछि अहिले कम्पनीमा 1300 गाडी, हाम्रो कम्पनीमा 1300 गाडीहरू रनिङ भइरहेछन् अहिले।
यो काम हामी स्वदेशमै नेपालमै गर्न सक्दैनौँ?
नेपालमा गर्नको लागि सर यहाँको वातावरण छैन, एक त हामीसँग लगानी पुग्दैन सर, म पर्सनली पनि म त्यो लगानी पुर्याउन सक्दिनँ अहिलेको स्थितिमा। अर्को कुरा, यहाँको वातावरण छैन सर, नेपालको
बजार पनि छैन।
बजार छ सर नेपालमा, तर बजार छ भने के कुरालाई विश्वास गर्ने? तपाईँले 40 लाखको गाडी किनेर महिनाको 50,000-60,000 तपाईँले चाहिँ हायर गर्नुहुन्छ भने तपाईँले ग्यारेन्टी के राख्नुहुन्छ त त्यो मान्छेसँग? तपाईँले लाल पूर्जा राख्नु होला, तर लाल पूर्जा सकलियो कि नक्कलियो भनेर तपाईँले चाहिँ प्रमाणित कहाँ गर्नुहुन्छ त? हरेक ठाउँ ठाउँमा तपाईँले फेयर नेपालमा चाहिँ सबै कुरो, यो कुरो चाहिँ क्लियर हो, यो कुरो साँचो हो भनेर तपाईँ कुन कुरामा विश्वास गर्नुहुन्छ नेपालको?
कति कामदारले तपाईँको अन्डरमा काम गर्छन्
अहिले चाहिँ? अहिलेको स्थितिमा उहाँहरू लगभग 30 इम्प्लोइ हुनुहुन्छ, 30 इम्प्लोइले हाम्रो टोटल कम्पनीमा 30 इम्प्लोइले काम गर्नुहुन्छ। उहाँहरू चाहिँ सेल्सम्यानदेखि लिएर ड्राइभरदेखि लिएर मेकानिकदेखि लिएर सबै उसमा पर्नुहुन्छ, त्यसमा 18 जति नेपाली नै हुनुहुन्छ।
मैले सर हामी विदेश जाने भनेको पैसा कमाउनलाई
हो, हजुर,
अन्यथा मान्नु नभने यहाँको कति हुन्छ?
मेरो कमाइ भनेको अहिलेको नेपालको हारिमा भन्नुपर्दा अहिलेको मेरो चाहिँ बेसिक स्यालेरी भनेको 1,12,000 बेसिक स्यालेरी छ। तर जुन हामीले जस्तो म 1,12,000 त्यहाँ पाछु भनेर पनि म चाहिँ त्यहाँ सन्तुष्ट छैन सर। किन छैन भने त्यो त परदेश हो नि सर। मैले जतिन्जेल मैले पसिना बगाउँछु त्यतिन्जेल मात्रै मैले पैसा पाउँछु, जब मेरो पसिना सुक्यो भने त मेरो त्यो पैसा आउँदैन।
यहाँकै अन्डरमा रहने अन्य नेपालीको कमाइ सरदर कस्तो छ?
उहाँहरूको पनि त्यस्तै छ, 60 माथि नै छ, योग्यता अनुसार उहाँहरूको सेलर चाहिँ त्यही अनुसार छ।
यहाँको ऊर्जाशील समय पुरै विदेशमा नै जाने,
विदेशमै जाने भयो सर।
स्वदेश फर्किने नफर्किने के योजना बनाउनु भएको छ?
स्वदेश चाहिँ सर फर्किने त अवश्य आफ्नै देशमा हो सर। अब जननी जन्मभूमि छ स्वर्गादपी गरी यसी, आफ्नै देशलाई माया नगरेर त कहाँ जाउँ सर। तर अब हुन्छ नि
फर्कनुहुन्छ,
आउँछ सर, त्यो दिन पनि अवश्य चाहिँ छिटै नै आउँछ सर। हामी जस्तो यस्तो नेपालीहरू जब कि बिरामी भएर औषधि खाँदा पनि हामी विदेशमा बस्नुपर्ने किन त भन्दा त यो देशमा अवसर छैन नि सर भन्ने त भन्छन्। ए यो देशमा गएर यसले यस्तो गरेछ उसले उस्तो गरेछ भन्ने हरेक उदाहरण आउँछन्। तर जुन सरकारबाट जुन पाउनुपर्ने जुन फेसिलिटी हो, जुन नेपाली युवाले पाउनुपर्ने जुन कुरा हो, त्यो कुरा खोइ त सर हामीलाई यहाँ अवसर छैन नि सर। के गरौँ? म गएर गाई पालौँ, भैँसी गाई दुहुन जान्दिनँ, घाँस काट्न जान्दिनँ, अब गएर खेती गरौँ, कोदालो खन्न जान्दिनँ, अब आफैमा त्यो सिप भएन। अब त्यस्तो युवाहरूलाई चाहिँ सरकारले कुन किसिमको प्याकेज दिने त भनेर केही प्याकेज आयो भने पक्कै पनि हामी विदेश उहाँको 1,00,000 छोडेर पनि हामी स्वदेशमा
पनि गरिरहेछ नि, सिप प्रमाणीकरण गरिराखेको छ, सेन्सर लगानी पनि गर्ने भनिरहेछ। यदि त्यो वातावरण बन्यो भने चाहिँ धेरै नेपाली स्वदेश फर्कन्छन्। तपाईँको आसपासमा त्यहाँ भेटिएका युवाहरू के भन्छ?
सबै नै लगभग प्रायः जसो नेपालीहरू फर्कन्छन् सर। प्रायः नेपालीले देशमा केही अवसर भइदिएको भए यो विदेशमा मैले पसिना बगाउन थिइनँ भन्ने सबैको मुखबाट त्यही नै सुन्न पाइन्छ सर।
तर नेपालको वातावरण बन्नु पर्यो,
बन्नु पर्यो सर, यो देशको वातावरण बन्नु पर्यो।
हस् मणि सर, तपाईँलाई धेरै धेरै धन्यवाद छ केही यहाँको अनुभव हामीलाई सेयर गरिदिनु भएकोमा, हामी यहाँप्रति आभारी छौँ।
हजुर, मेरो तर्फबाट पनि यस विजय एफएम लगायत विशेष मेरो साथी डोल्डाज्यू लगायत हजुरको लागि मलाई यो अवसर दिनुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद, लगायत यो विजय एफएमको उत्तरोत्तर प्रगतिको कामना पनि गर्दछु सर।
कार्यक्रम अतिथि देवो भवका लागि आजका हाम्रा अतिथि हुनुहुन्थ्यो सुनोल 11 भूमै निवासी चुडामणि पाण्डे। उहाँसँग गरिएको यो कुराकानी सँगसँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। आगामी श्रृङ्खलामा अर्का एकजना अतिथिसँगको अन्तरङ्ग कुराकानी लिएर उपस्थित हुनेछौँ। कार्यक्रमबाट प्रेम छेत्री बिदा हुन्छु, नमस्कार।